وعلى آله وصحبه أجمعين. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. وأقم الصلاة طرفي النهار وزلفا من الليل، إن الحسنات يذهبن السيئات، ذلك ذكرى للذاكرين. صدق الله العظيم. بزرگان محترم، برادران عزیز، ترمذی شریف کی ایک حدیث ہے، حضرت ابو ذر غفاری اور حضرت معاذ بن جبل رضی اللہ عنہما روایت کرتے ہیں، اللہ کے رسول صلی اللہ علیہ وسلم نے تین باتیں ارشاد فرمائیں. فرمایا، اتق اللہ حیث ما کنتا، واتبع السیئة الحسنة تمحوها، وخالق الناس بخلق حسن. حضرت ابو ذر غفاری جو اس حدیث کے راوی ہیں، اللہ کے رسول صلی اللہ علیہ وسلم سے بے انتہا محبت کیا کرتے تھے. آپ علیہ الصلوۃ والسلام نے جب مکہ مکرمہ میں ماحول ناموافق دیکھا اور ہر وقت خطرہ رہتا تھا، تو ان سے فرمایا کہ تم ہجرت کر کے چلے جاؤ، بعد میں آ کر مل لینا. حضرت ابو ذر غفاری رضی اللہ عنہ حضور پاک صلی اللہ علیہ وسلم کو چھوڑ کر کہیں جانا پسند نہیں کرتے تھے، چاہے سینکڑوں ہزاروں تکلیفیں ہوں، وہ مکہ میں آپ کے ساتھ ہی رہنا چاہتے تھے. لیکن اللہ کے نبی علیہ الصلاۃ والسلام کے فرمانے کے بعد وہ دوسری بات نہیں کہہ سکتے تھے. آپ علیہ الصلاۃ والسلام نے جب خود ہی دیکھا کہ ان کو مکہ چھوڑنا مشکل ہے اور مجھ سے جدائی گی نہیں ہو سکتی، تو آپ نے تین باتیں اور تین نصیحتیں فرمائی. فرمایا، اتق اللہ حیث ما کنتا. اے ابو ذر، جہاں کہیں رہو اللہ سے ڈرو، میرے قریب رہو یا میرے دور رہو، اللہ سے ڈرتے رہو. واتبع السیئة الحسنة تمحوها، اگر کبھی انسانی تقاضے سے کوئی گناہ ہو جائے تو پھر کوئی بڑی نیکی کرو تاکہ وہ نیکی اس گناہ کو مٹا دے. اور تیسری بات فرمائی، لوگوں کے ساتھ اچھے اخلاق کے ساتھ پیش آؤ، اچھا برتاؤ اور اچھا سلوک کیا کرو. یہ تین نصیحتیں بہت جامع ہیں. ان نصیحتوں میں عبادت بھی ہے، اخلاق بھی ہے، عقائد کی درستگی بھی ہے، اور دین تقریباً पूरा बयान कर दिया गया है। पहली बात बताई, इत्तकिल्लाह हैसुमा कुंता, तुम जहां रहो वहां अल्लाह से डरो। कुरान करीम में, हदीस पाक में जगह जगह ये हुक्म है, या अय्युहल्लज़ीना आमनुत्तकुल्लाह वकूनु मअस्सादिकीन, या अय्युहल्लज़ीना आमनुत्तकुल्लाह हक्क तुकातिह, या अय्युहल्लज़ीना आमनुत्तकुल्लाह वकूलु कौलन सदीदा। ऐसी बेशुमार आयतें हैं। हदीस पाक में भी अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने तक्वा पर बहुत जोर दिया है, ताकीद फरमाई है, हुक्म फरमाया है। कुरान और हदीस में सैकड़ों जगहों में अल्लाह से डरने का हुक्म दिया गया। क्यों हुक्म दिया गया? जब तक अल्लाह से नहीं डरेंगे ना अकायद दुरुस्त हो सकते हैं, ना आमाल दुरुस्त हो सकते हैं, और ना अखलाक दुरुस्त हो सकते हैं। ये बुनियाद है, और बुनियाद सही हो जाएगी, इमारत बिल्कुल सही भी रहेगी और मजबूत भी रहेगी, दुरुस्त रहेगी। इसलिए ये पहली बुनियाद है और अहम है कि अल्लाह से हम डरें। और क्यों ना डरें? वो हमारा खालिक है, मालिक है, रज़ाक है, और माबूद है, मस्जूद है। हम सजदा करते हैं, इबादत करते हैं, और उसी का दिया हुआ रिस्क हम खाते हैं और इस्तेमाल करते हैं। उसी ने हमको पैदा किया, सब कुछ उसी की इनायत से है। तो फिर अल्लाह से नहीं डरेंगे तो किस से डरेंगे? अल्लाह तबारक व ताला की ज़ात से डरना ये बुनियाद है। यहां तक कि उलमा ने लिखा है, फरमाया है कि ये रासुल अम्र है, सारे दीन का खुलासा है। लिहाजा आपने ये हुक्म फरमाया, ऐ अबू ज़र, जहां कहीं रहो अल्लाह से डरते रहो। हदीस पाक में है, मुआज़ इब्ने जबल रज़ी अल्लाहु अन्हु को अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने काजी बनाकर यमन भेजा। जब वो यमन के लिए रवाना हुए तो मुआज़ इब्ने जबल ऊंट पर सवार थे, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम उनके नीचे ऊंट की नकील और रस्सी पकड़कर चल रहे थे। तकरीबन 7 किलोमीटर तक अल्लाह के नबी चले। मुआज़ इब्ने जबल चाह रहे थे कि वो उतर जाएं, लेकिन अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने इजाजत नहीं दी। आपने फरमाया बैठे रहो, और खुद चलते रहे। तकरीबन 7 किलोमीटर तक चले हैं, और इस पूरे हिस्से में आप उनको नसीहत करते रहे। काजी बनाकर आप भेज रहे थे, आप नसीहत फरमा रहे थे कि किस तरह से कजावत की जाए, लोगों के साथ क्या मामला होना चाहिए, सारी बातें आप समझा रहे थे। जब वो मकाम आया कि आगे से हजरत मुआज़ इब्ने जबल को तन्हा जाना था, और मदीना मुनव्वरा की आबादी खत्म हो रही थी, तो अल्लाह के नबी अलैहिस्सलातु वस्सलाम ने एक ऐसी अजीब बात बताई कि मुआज़ इब्ने जबल, जो अब तक सब्र कर रहे थे, एकदम से रो पड़े। आपने फरमाया, ऐ मुआज़, उम्मीद है आज के बाद मेरी और तुम्हारी मुलाकात नहीं हो सकेगी, और फिर जब तुम आओगे तो मेरी मस्जिद और मेरी कब्र पर से तुम्हारा गुजर होगा। लअल्लाका अल्ला तल्कानी बाद आमी हादा, शायद आज के बाद मेरी और तुम्हारी मुलाकात नहीं हो सकी हो सकेगी और तुम मेरी मस्जिद और मेरी कब्र से गुजरोगे। फबका मुआज़ जशअन लिफिराक रसूलिल्लाह सल्लल्लाहु अलैहि वसल्लम, पसे सुनते ही मुआज़ इब्ने जबल रजी अल्लाह रो पड़े अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की जुदाईगी को सुनकर कि जुदाईगी हो जाएगी और अल्लाह के नबी अलैहि सलातु वसलाम से ज्यादा कोई महबूब तो था नहीं, तो रो पड़े। तो आप अलैहि सलातु वसलाम ने अपना चेहरा उनसे फेर लिया। अब तक उनको देखकर आप नसीहतें करते रहे, लेकिन जब वो रो पड़े तो आपने उनसे चेहरा फेर लिया और उस वक्त आपने बहुत अहम बात बताई। आपने फरमाया कि इन औलन नासी बी अल मुत्तकून मन कानू व हैसु कानू, ए मुआज के मेरे सबसे ज्यादा करीब वो लोग होंगे जो तकवा इख्तियार करते हैं, खावो कोई हो और खावो जहां कहीं हो। दोनों बातें बताई कि मुझसे करीब कयामत के दिन अहले तकवा होंगे, कौन हो इससे कोई मतलब नहीं, कि हबशी हो, हजरत बिलाल हो, सुहेब रूमी हो, मिकदाद हो रजी अल्लाह अन्हुम, कोई हो और जहां कहीं हो, मुझसे करीब हो या मुझसे दूर हो, इससे कोई बहस नहीं है, लेकिन कयामत के दिन मुझसे करीब अहले तकवा ही होंगे। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने मुआज़ इब्ने जबल रजी अल्लाह अन्हु को बता दिया कि मुझसे सिर्फ जिस्मानी कुर्बत काफी नहीं है, हां जो अल्लाह से डरने वाले और मेरी सुन्नत पर चलने वाले होंगे, आज अगर मुझसे दूर भी हों तो कोई बात नहीं, कल मुझसे करीब होंगे। एक मौके पर अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने अपने रिश्तेदारों के नाम लिए कि फुला 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 जो मेरे रिश्तेदार हैं उनसे मेरा जाहिरी रिश्ता है, उस रिश्ते को मैं निभाता हूं और उसका हक अदा करता हूं, लेकिन कयामत के दिन वो मुझसे करीब नहीं होंगे, मुझसे दूर रहेंगे, इसलिए कि वो शरीयत इस्लामिया को कबूल नहीं किए और इस्लाम पर ईमान नहीं लाए, लिहाजा वो मुझसे दूर हो जाएंगे। हां वलाकिन लहुम रहीमुन सअबुल्लुहा बिबिलालिहा, मेरा उनसे रिश्ता है इसलिए रिश्ते का तो ख्याल रखता हूं, मगर मेरा उनसे कोई कल्बी और दिली ताल्लुक नहीं है। तो ये बात है, अल्लाह के नबी अलैहिस्सलाम ने पूरी वजाहत के साथ फरमा दी, इत्तकिल्लाहा हैसुमा कुंता, जहां कहीं रहो अल्लाह से डरते रहो। लिहाजा ये पहली नसीहत है, बुनियादी और अहम नसीहत है। जब तक तकवा हमारे दिल में नहीं होगा उस वक्त तक हम कामिल मोमिन नहीं होंगे। हमारी नमाजें हों, हमारे रोजे हों, हमारी जकात हो या और कोई इबादत, वो रंग नहीं लाएगी जो तकवा की वजह से रंग लाती है। इसी वजह से हजरत सहाबा किराम में और हम में जमीन और आसमान का फर्क है। नमाजें वो पढ़ते थे, हम भी पढ़ते हैं, वही इबादतें हम भी करते हैं, लेकिन मर्तबा में जमीन और आसमान का फर्क है। उनके दिल में हमेशा अल्लाह का खौफ रहता था, डर रहता था, और आज हमारे दिलों से अल्लाह का खौफ और तकवा निकल चुका है। बराए नाम रमक यानी जैसे जान बचने की मकदार गिजा है उसे रमक कहते हैं, ऐसे ही आज हमारा ईमान है। तो अबू दर गिफारी रजी अल्लाह अन्हु को जो नसीहत फरमाई, ये पहली नसीहत उनके वास्ते से सभी उम्मत को है, हर हर उम्मती को है। दूसरी बात, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने ये फरमाई, व अत्बिउ सय्यअत अल हसनत तमहुहा। ऐ अबू दर, गुनाह के बाद नेकी करो, वो नेकी गुनाह को मिटा देगी। नेकी के अंदर ये तासीर है, अगर खुदा न खास्ता कोई गुनाह हो जाए, आंखों से, जुबान से, कानों से, दीगर आजा से, तो उसको चाहिए कि नेकी करे, नमाज पढ़े, अच्छी तरह से सलात तौबा पढ़े, और सौ में तौबा का रोजा रखे, सदकतुत तौबा के नाम से सदका दिया करे। एक हदीस में है, मा मिम मुमिनिन युज़निबु ज़म्बन, कि जो मुसलमान, जो मोमिन कोई गुनाह करता है, फिर अच्छा वजू करता है और दो रकात पढ़कर अल्लाह से माफी मांगता है, अल्लाह ताला उसके गुनाह को मिटा देते हैं। मैंने आयत पढ़ी, सूरह हूद की आयत है, अल्लाह ताला फरमाते हैं, व अकीमिस सलात तरफ़ नहारी व ज़ुल्फ़ मिन अल-लैल, नमाज कायम किया करो दिन के दो किनारों में और रात के कुछ हिस्सों में। दिन के दो किनारों में और रात के कुछ हिस्सों में, इस आयत करीमा से उलमा ने यह साबित किया है कि इस आयत में पांच वक्त की नमाजों का बयान आ गया है। अल्लाह ने पंच वक्ता नमाजों को सिर्फ इसी एक आयत में बयान कर दिया, वो अकीमिस सलात तरफ़ नहार, दिन के दो किनारों में। इससे मुराद नमाज जुहर है, नमाज असर है, और नमाज फज्र भी मुराद ली गई, और रात के कुछ हिस्सों में इससे मुराद नमाज मगरिब और नमाज ईशा है। तो इन पांच वक्त की नमाजों को कायम किया करो, जैसे पढ़ने का हक है वैसे पढ़ो। इन्नल हसनात युज़हिबुन सय्यात, इसलिए कि नेकियां बुराइयों को मिटा देती हैं। अल्लाह ने नेकियों में तासीर रखी है। पढ़े एक दो नहीं, सैकड़ों हदीस है। फरमाया, मन काम रमजान ईमानम व एहतिसाबन गुफिर लहू मा तकद्दम मिन ज़म्बे। रमजान में जो नमाज तरावीह पढ़े ईमान और एहतिसाब के साथ, सवाब के यकीन और सवाब की उम्मीद के साथ, उसके अगले गुनाह माफ किए जाएंगे। जो गुनाह हो चुके हैं वो गुनाह माफ किए जाएंगे। मन सामा रमजान ईमानम व एहतिसाबन गुफिर लहू मा तकद्दम मिन ज़म्बे। जो रमजान में रोजे रखे ईमान यकीन और सवाब की उम्मीद के साथ, उसके भी गुज़िश्ता गुनाह माफ कर दिए जाएंगे। मन काम लैलतुल क़द्र ईमानम व एहतिसाबन गुफिर लहू मा तकद्दम मिन ज़म्बे। जो लैलतुल क़द्र में यानी ताक रातों में खास तौर पर नवाफिल का एहतिमाम करे, उसके गुनाह भी बख्श दिए जाएंगे। एक एक नेकी जिक्र करके अल्लाह के नबी फरमाते हैं कि हर नेकी में तासीर है अज़ाब को मिटाने की, गुनाहों को मिटाने की। فرمایا ان الحج يهدم ما كان قبله وان الحجره تهدم ما كان قبلها وان الاسلام يهدم ما كان قبله. اسلام، حج اور ہجرت یہ گزشتہ گناہوں کو معاف کر دیتے ہیں، گزشتہ سارے ہی گناہ معاف ہوتے ہیں، ہاں حقوق العباد میں کوتاہی ہوئی ہو تو پھر وہ گناہ معاف نہیں ہوتے، حقوق العباد میں کوتاہی ہوئی ہو تو پھر باضابطہ اس سے معافی مانگنے کی ضرورت ہے، اور مالی حق ہے تو اس کی ادائیگی کی ضرورت ہے. باقی ساری نمازیں کہ اگر کوئی شخص 50 سال کی عمر میں، 60 اور 70 سال کی عمر میں اسلام لاتا ہے، اس سے یہ نہیں کہا جاتا ہے کہ اتنی ساری زندگی کی نمازوں کی قضا کرو، اللہ نے سب کو معاف کر دیا. اس سے روزوں کی قضا نہیں مانگی جاتی، اس سے حج اور دوسری عبادتوں کی ادائیگی کا اس سے حکم نہیں دیا جاتا. یہ باضابطہ واضح ہے کہ یہ سب اعمال نیکیوں کو مٹاتے ہیں، گناہوں کو مٹاتے ہیں. تو اللہ نے فرمایا ان الحسنات یذہبن السیئات، کہ اللہ نے نیکیوں میں تاثیر رکھی ہے کہ نیکی گناہوں کو مٹاتی ہے، ہاں گناہ کیسا ہی ہو. لیکن علماء نے اس سے صغیرہ گناہ مراد لیے ہیں، عام طور پر صغیرہ گناہ معاف ہوتے ہیں، کبیرہ گناہوں کے لیے توبہ کی شرط رکھی ہے. قرآن کریم میں بھی اللہ نے پوری وضاحت کے ساتھ یہ بات بتائی ہے کہ کبیرہ گناہ توبہ سے ہی معاف ہو سکتے ہیں، ان کے لیے توبہ ضروری. اور حقوق العباد میں حقوق العباد کی ادائیگی ضروری ہے، لہذا ہمارے مد نظر یہ بات رہے جب بھی خدا نہ خواستہ انسانی تقاضے سے کوئی گناہ ہو جائے توبہ تو کرنی ہے اور اللہ سے معافی مانگنی ہے، لیکن اسی جیسی کوئی بڑی نیکی آدمی کرے اور اس نیکی کی برکت سے اللہ تبارک و تعالی اس کا وہ گناہ معاف فرما دیں گے. اس سلسلے میں بہت تفصیل ہے، ہر گناہ کے اعتبار سے اس کے برابر میں اس جیسی کون سی نیکی ہے آسانی سے ہم معلوم کر سکتے ہیں. حدیث پاک میں آتا ہے اللہ کے نبی صلی اللہ علیہ وسلم نے نماز پڑھی، نماز کے بعد ایک صحابی کھڑے ہوئے کہنے لگے یا رسول اللہ مجھ سے ایک گناہ ہو گیا، مجھ سے ایک گناہ ہو گیا. آپ علیہ الصلوۃ والسلام نے اس سے پوچھا بھی نہیں، فرمایا الیس قد صلیت معنا، کیا تم نے ہمارے ساتھ نماز نہیں پڑھی؟ انہوں نے کہا ہاں ہم نے پڑھی ہے. آپ نے فرمایا اس نماز نے اس گناہ کو مٹا دیا، معاف کر دیا. وہ صحابی پوچھتے ہیں علی ہذا خاصتن یا رسول اللہ، کیا یہ خصوصیت خاص طور پر میرے لیے یہ بشارت ہے، یہ فضیلت ہے؟ آپ نے فرمایا نہیں، میری ساری امت کے لیے یہ بشارت ہے کہ کوئی گناہ ہو جائے تو اسی جیسی نیکی کرے یا کوئی بھی نیکی کرے، ہر نیکی میں اللہ تبارک و تعالی نے تاثیر رکھی ہے. اس کا یہ مطلب نہیں کہ آدمی جری ہو کر گناہ کرے، نعوذ باللہ من ذالک. اگر گناہ ہو جائے، ہو جانا اور چیز ہے، گناہ کرنا اور چیز ہے. گناہ کرنے کی دعوت اور اس کی بات نہیں کہی جا رہی ہے. تیسری نصیحت اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمائی وخالق الناس بخلق حسن، اے ابو ذر لوگوں کے ساتھ اچھے طریقے سے پیش آؤ اور اچھے اخلاق کے ساتھ پیش آؤ، لوگوں کے ساتھ تواضع کے ساتھ پیش آؤ، تواضع بھی اخلاق میں سے ایک ہے، سخاوت بھی اخلاق میں سے ایک ہے. اگر کوئی ملاقات کرے تو اس کے ساتھ خندہ پیشانی سے پیش آؤ، یہ بھی حسن اخلاق میں سے ہے. اور حسن اخلاق بہت سارے ہیں، ایک دو نہیں، جیسے قناعت ہے، سخاوت ہے، تواضع ہے، یہ سب اخلاق میں آتے ہیں. لہذا لوگوں کے ساتھ حسن اخلاق کے ساتھ پیش آنا بہت اچھی چیز ہے، اللہ تعالیٰ کو پسند ہے. اللہ کے نبی صلی اللہ علیہ وسلم ایک حدیث میں فرماتے ہیں، جان لو میزان عدل میں، ترازو میں جو سب سے بھاری عمل ہوگا وہ خلق حسن ہوگا. اچھے اخلاق بہت بھاری ہوں گے میزان عدل پر. ترازو میں جب اچھے اخلاق رکھے جائیں گے تو ترازو کا وہ پلڑا بھاری ہو جائے گا. ایک حدیث میں اللہ کے نبی علیہ الصلوۃ والسلام نے فرمایا، ان احبکم الی واقربکم منی مجلسا یوم القیامت احاسنکم اخلاقا، کہ قیامت کے دن میرے نزدیک مجھ سے سب سے زیادہ قریب اور میرا سب سے زیادہ محبوب وہ ہوگا جس کے اخلاق اچھے ہوں گے، اچھے رویہ کے ساتھ اور بہترین برتاؤ کے ساتھ پیش آئے. یہ حکم ہے، اور اللہ کے نبی علیہ الصلوۃ والسلام کا پوری زندگی کا عمل ایسا ہی تھا. ایک آدمی آ رہا تھا، اللہ کے نبی علیہ الصلوۃ والسلام نے حضرت عائشہ رضی اللہ عنہا سے فرمایا، قوم کا برا آدمی آ رہا ہے. آپ نے فرمایا، قوم کا، قبیلے کا برا آدمی آ رہا ہے. جب وہ آیا، اللہ کے نبی علیہ الصلوۃ والسلام بہت اچھے طریقے سے پیش آئے، اچھے اخلاق کے ساتھ پیش آئے، اس کو رخصت کیا. عائشہ رضی اللہ عنہا نے عرض کیا، رسول اللہ، آپ نے تو اسے برا آدمی کہا تھا قبیلے کا اور قوم کا، اور آپ بہت اچھے اخلاق کے ساتھ پیش آئے، تو آپ نے فرمایا کہ تم نے مجھے کب بدخلق پایا ہے؟ کبھی میں بدخلق اور برے اخلاق سے پیش نہیں آتا تھا. جہاں تک اس کے تعلق سے بات تھی، وہ غیبت کے تعلق سے نہیں، بلکہ اس لیے وہ بات کہی گئی تاکہ حفاظت رہے اور اس سے بچ کر رہے. آپ علیہ الصلوۃ والسلام نے حقیقت بتائی. جیسے محدثین کرام راویوں کے تعلق سے بتاتے ہیں، فلاں راوی جھوٹا ہے، فلاں فلاں ہے، فلاں فلاں ہے، غیبت مقصود نہیں ہوتی، بلکہ اس کے تعلق سے حقیقت بیانی. جیسے کسی کا رشتہ آئے اور کسی آدمی سے پوچھا جائے اور وہ مخلص ہو تو اس کو بتا دے کہ آدمی اچھا ہے، البتہ اس میں یہ خرابی ہے، تاکہ خرابی سے بچنے کی توفیق ہو جائے. تو یہ غیبت میں داخل نہیں ہے. باقی اچھے اخلاق سے پیش آنا ایک اہم ہدایت ہے. اللہ کے نبی علیہ الصلوۃ والسلام نے سیدنا ابو ذر غفاری رضی اللہ عنہ کو یہ تین نصیحتیں فرمائی، تو ان کے واسطے سے پوری امت کو یہ نصیحت فرمائی ہے کہ ہمارے اندر بھی یہ تینوں باتیں پیدا ہوں. ان تینوں صفات کو اپنے اندر لائیں گے تو ہمارا ایمان بھی قوی اور کامل ہوگا. اللہ ہمیں توفیق عطا فرمائے. جیسا کہ آپ حضرات جانتے ہیں، اہل سنت و جماعت کی طرف سے اعلان آیا ہوا ہے کہ آسام میں، جو ہمارے ہی ملک کا ایک بہت بڑا صوبہ ہے، جہاں بہت غریبی بھی ہے، غربت اور محتاجگی ہے، وہاں ہر سال تقریباً سیلاب آتا ہے، اور اس سال جو سیلاب آیا ہوا ہے، کہتے ہیں کہ بہت طویل زمانے کے بعد ایسا سیلاب آیا ہوا ہے. تقریباً 7 آسام کا جو صوبہ ہے، 7 ضلع ایسے ہیں جہاں لاکھوں مکانات تباہ ہو چکے ہیں، بہہ چکے ہیں، وہاں मासूम बेजुबान जानवर भी और बच्चे भी बूढ़े भी तरस रहे हैं और परेशान हैं, और उनके ताल्लुक से हम वाकिफियत रखते हैं। आसाम से भी कई फोन आए कि बहुत तबाही है, बहुत तबाही है। इसलिए अल्हम्दुलिल्लाह अहले सुन्नत व जमात की सरपरस्ती में हमारा ये मामूल है कि जब भी कोई परेशानी पेश आती है दिल खोल कर सदका करते हैं। लिहाजा इस जुमा में भी नमाज के बाद और आइंदा जुमा भी इंशाल्लाह नमाज के बाद उनके लिए इमदाद की दरख्वास्त है। दिल खोल कर ताउन फरमाएं और समझें कि हम आपस में बस भाई बहन हैं और हमारा ये रिश्ता है। इस रिश्ते को सामने रखें, इंसानी बुनियाद पर, मुसलमान होने की बुनियाद पर, मखलूक और खुदा की मखलूक होने की बुनियाद पर हम पर ये जिम्मेदारी है। हम दिल खोल कर ताउन करें और हम अल्लाह से दुआ भी करें कि अल्लाह हमारा ये सदका कबूल फरमा कर अल्लाह ताला दुश्मनों को नाकाम फरमाए, और जो लोग मुतासिर हुए हैं अल्लाह उन्हें दोबारा अपने पैरों पर खड़ा करे, अल्लाह उनकी मदद फरमाए। हम दुआ भी करें अल्लाह हमारे सदकात को कबूल फरमाए।